नमस्कार, कार्यक्रम पानी र सरसफाईको 206 अंकमा तपाईलाई स्वागत छ। म पिटी लोप्सन। कार्यक्रम पानी र सरसफाई खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रम पानी र सरसफाई हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो .com एकैसाथ सुन्न सक्नुहुन्छ। सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको कार्यक्रम पानी र सरसफाईमा आज हामी प्रस्तुत गर्छौं ठोस फोहोर मैला व्यवस्थापनको उपायका बारेमा वातावरण र जनस्वास्थ्य संस्था एनफोकका कार्यक्रम व्यवस्थापक प्रसन्न प्रधानसँग गरिएको कुराकानी।
रिसाइकल, रियुज, रिड्युस भन्ने कुराहरू गर्छ। यो सबै कुराहरू भन्दा पहिला चाहिँ एउटा हामीले अर्को एउटा आर भन्ने रिथिङ्क भन्छ, त्यसलाई चाहिँ पुनर्विचार गर्नुपर्छ भन्छु म चाहिँ।
र फोहोर मैला व्यवस्थापन गर्ने प्रविधि र स्रोतमै वर्गीकरण गर्दा हुने फाइदाका विषयमा फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि गेवालीसँग गरिएको कुराकानी।
आफ्नो फोहोर आफैले व्यवस्थापन गर्ने होइन, जुन चाहिँ अवशेष रहन्छ, जुन बाँकी रहेको फोहोर मात्रै जाने तपाईँको अन्तिम विसर्जन स्थलमा लाने, त्यो गर्दाखेरि त 10% मात्रै फोहोरलाई विस्थापित गर्ने भने त्यो ठुलो कुरो पनि थिएन।
शहर बजार, गाउँघर, फोहोर नभएको ठाउँ भेट्न गाह्रो भइसकेको छ। जथाभावी फोहोर फाल्ने बानीले सुन्दर ठाउँ पनि फोहोरमा परिणत हुँदै गएको छ। जहाँ मानिसको चाप बढी हुन्छ, फोहोर मैला पनि त्यहाँ बढी नै उत्पादन हुन्छ। धेरै मानिसको बसोबास रहेको काठमाडौँ उपत्यकामा मात्र दैनिक 1500 टन फोहोर उत्पादन हुने विभिन्न अध्ययनले देखाएको छ। तीमध्ये 60-65% कुहिने र बाँकी नकुहिने फोहोर मैला हुन्छन्। हामीले ठोस फोहोर मैला व्यवस्थापनको विषयमा वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यक्रम व्यवस्थापक प्रसन्न प्रधानसँग कुराकानी गरेका छौं।
फोहोरहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ?
गाउँघरमा चाहिँ नकुहिने फोहोरहरू केही कम हुन्छ, उत्पादन हुन्छ, र कुहिने फोहोरहरू बढी निक्लिन्छ। अब यो हाम्रो सहरी परिवेशमा चाहिँ के छ भन्दाखेरि कुहिने फोहोरहरू पनि निक्लिन्छ, तर नकुहिने फोहोरहरूको पनि उत्पादन चाहिँ अलिक वृद्धि हुँदै गइरहेको छ एउटा कुरा। र फोहोर व्यवस्थापन आफैमा जटिल समस्या होइन, होइन, यो मानिसहरूको व्यवहारमा परिवर्तन नआउँदाखेरि चाहिँ यो समस्या हुँदै गइरहेको हो। जस्तो साधारण तरिकाले त मैले हेर्नु 3 क्याटेगोरीमा फोहोरलाई वर्गीकरण गर्न सकिन्छ। एउटा कुहिने, एउटा नकुहिने, र एउटा चाहिँ ल्यान्ड फिलिङ भनेको हामीले चाहिँ अन्तिम चरणमा विस्थापित गरेर हामीले भण्डारण गर्ने ठाउँलाई चाहिँ हामी ल्यान्डफिल साइट भन्छौँ। तर भइरहेको के छ भन्दाखेरि घरबाट, घर दुई स्तरबाट नै यदि हामीले फोहोर वर्गीकरण गरेर कुहिने र नकुहिने फोहोरलाई छुटाएर लगेको भए चाहिँ हामीले ल्यान्डफिल साइटमा फोहोर पुर्याउँदाखेरि हामीले थोरै मात्र फोहोर जान्थ्यो। त्यसले गर्दाखेरि त्यो ठाउँको एउटा समय अवधि हुन्थ्यो, भरिने समय अवधि त्यो चाहिँ अलिक लामो समय हुन्थ्यो। तर भयो के, यहाँ हामी घरबाट चाहिँ वर्गीकरण नगरेको फोहोर उत्पादन गर्छौँ। हाम्रो कलेक्सन गर्ने जुन चाहिँ हाम्रो यो फोहोर उठाउने हाम्रो संस्थाहरू हुनुहुन्छ, उहाँहरूले पनि यसलाई चाहिँ एक ठाउँमा नै जम्मा गरेर लानुहुन्छ। जम्मा गरेको फोहोरलाई चाहिँ एउटा ट्रकमा राखेर एउटा भण्डारण विस्थापन गर्ने ठाउँमा चाहिँ उहाँहरूले लिएर जानुहुन्छ। त्यसले गर्दाखेरि हाम्रो यो ल्यान्डफिल साइटको आयु घट्दै गइरहेको छ, त्यसले गर्दाखेरि चाहिँ व्यवस्थापनमा कमजोर भइरहेको छ, र हाम्रो चाहिँ यो सहरी परिवेशमा चाहिँ फोहोर जताततै देखिरहेको हो। यसको लागि चाहिँ हामीले आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्छ, र हामीले कस्तो खालको सामान प्रयोग गर्ने, कस्तो खालको प्रयोग नगर्ने, कसरी छुट्याउने भन्ने कुराहरूको चाहिँ जनचेतना चाहिँ घर दुरी स्तरबाट नै सुरु गर्नुपर्ने हुन्छ।
त्यो बानी व्यवहार परिवर्तन भनेको चाहिँ कस्तो हो फोहोर व्यवस्थापनका लागि?
बानी पानी बेहोरा परिवर्तन भनेको चाहिँ कस्तो हो भन्दाखेरि हामी जहिले पनि भन्छौँ हाम्रोमा के कमी छ भन्दाखेरि जनचेतना कमी छ भन्छौँ एउटा कुरा होइन जनचेतना कमीले गर्दाखेरि फोहोर व्यवस्थापन नभइरहेको भन्छौँ तर त्यति मात्र होइन जनचेतना त प्रशस्तै छ शहरी क्षेत्रमा जनचेतना नभएको मान्छे नै छैन कुनै सामानलाई प्रयोग गरिसकेपछि त्यसको फोहोर निक्लिन्छ भन्ने कुरा सबैलाई थाहा छ होइन तर मात्र के हो भन्दाखेरि जबसम्म हामीले आफ्नो व्यवहार परिवर्तन गर्दैनौँ यो चीज प्रयोग गरिसकेपछि यसबाट यति फोहोर निक्लिन्छ यो फोहोरलाई निक्लिसकेपछि त्यसलाई व्यवस्थापन गर्नु जरुरी छ भन्ने कुराहरू जब हाम्रो मान्छेहरूको दिमागमा पर्दैन तबसम्म यो फोहोर उत्पादनमा कमी आउँदैन भन्दाखेरि हामीले सबैभन्दा पहिला धेरैवटा यो छ जस्तो तपाईँले पुनप्रयोग गर्ने होइन T3R को कुराहरू गर्छ रिसाइकल रियुज रिड्युस भन्ने कुराहरू गर्छ यो सबै कुराहरूभन्दा पहिला चाहिँ एउटा हामीले अर्को एउटा आर भन्ने रिथिङ भन्छ त्यसलाई चाहिँ पुनर्विचार गर्नुपर्छ भन्छु म चाहिँ होइन त्यो चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ किन भन्दाखेरि हामीले कुन चाहिँ सामान प्रयोग गर्ने कस्तो सामान प्रयोग गर्ने भन्ने कुराहरू हामीले डिसाइड गर्ने हो बजारमा जे पनि पाउँछ प्लास्टिकको झोला लिने कि नलिने त्यो भनेको विक्रेताले अथवा पसलले हामीलाई प्लास्टिकको झोला दिन्छ तर हामीले प्लास्टिक झोला लिने कि नलिने भन्ने कुरा पुनर्विचार गर्ने जिम्मा कसको हुन्छ त पसलको त हुँदैन नि त त्यसको जिम्मा भनेको मैले स्वयंले लिनुपर्ने हो यो तहबाट यदि हामीले काम गर्दै गयौँ हामीले पुनर्विचार गर्यौँ फोहोर सामान खरिद गर्दाखेरि अथवा सामान प्रयोग गर्दाखेरि पुनर्विचार गर्ने हो भने चाहिँ हामीले फोहोरलाई घटाउन सक्छौँ
पहिलो चरणमा यहाँले भन्नुभयो कसरी के कुरा प्रयोग गर्ने या के चाहिँ नगर्ने फोहोर त केही न केही त उत्पादन हुन्छ फोहोर उत्पादन भएपछि के गर्न सकिन्छ सुरुमा फोहोर व्यवस्थापनको लागि एकजना व्यक्तिले
गर्न सक्ने उपायहरू धेरै नै छ सबभन्दा पहिलो भनेको चाहिँ हामीले फोहोरको मात्रालाई घटाउनु पर्यो पहिलो कुरो भनेको घरमै नै गर्दाखेरि जस्तो हामीले खाना लिन्छौँ हामीलाई चाहिने जति मात्र खाना लिनु पर्यो होइन बढी खाना लिँदाखेरि बढी वेस्ट निक्लिन्छ त्यो एउटा ठाउँमा गयो अर्को भनेको चाहिने कुरा मात्रै हामीले किन्नु पर्यो होइन नचाहिने चिजहरू जस्तो परिवारमा तिनजना मात्रै मान्छे छ तर हामीलाई चाहिने पाँचजनाको मान्छेहरूलाई चाहिने सामान किन्दाखेरि फोहोर बढ्दै जान्छ होइन अर्को कुराहरू भनेको पुनः प्रयोग गर्दै जानु पर्यो हामीले एउटा कुनै पनि पसलमा जाँदाखेरि तपाईँलाई जुन झोला दिन्छ त्यो झोला भनेको एकपल्ट प्रयोग गर्नलाई दिएको होइन हामीले उसँग झोला किन्नु भनेको आज पसल जाँदाखेरि पनि त्यही लाने हो भोलि जाँदाखेरि पनि त्यही झोला लिएर जाने हो यो चिज हामीले प्र्याक्टिस गर्दै जानु पर्यो कि अब होइन म प्लास्टिकको झोला चाहिँ प्रयोग गर्दिनँ म कपडाको झोला प्रयोग गर्छु तर भोलिपल्ट जाँदाखेरि पनि म फेरि अर्को झोला किनेर ल्याउँछु भनेको त्यो वेस्ट म्यानेज होइन होइन त्यो हामीले गर्नुपर्ने के भन्दाखेरि एकचोटि पसल जाँदाखेरि एउटा झोला लिएको छ भने त्यसलाई पुनः प्रयोग गर्न मिल्छ भने बारम्बार प्रयोग गर्नु पर्यो अनि मात्र हाम्रो वेस्टको भोल्युमलाई घटाउँदै जान्छौँ यो कामहरू घरको हामीले पहिलो स्टेजमा गर्नुपर्ने एकजना मान्छेले गर्नुपर्ने भनेको चाहिँ फोहोरलाई कमी गराउनु हो पहिलो पक्षमा गर्नुपर्ने भनेको चाहिँ
उत्पादन त भयो केही फोहोर अब चाहिँ के गर्न थाल्ने
अब उत्पादन भइसके पछाडि जस्तो दोस्रो चरणमा भनेको यसलाई यदि पुनः प्रयोग गर्न मिल्छ भने पुनः प्रयोग गर्ने हो होइन अर्को भनेको अप्सन भनेको हामीले रिसाइकलको कुराहरू ल्याएको छौँ रिसाइकल गर्न सकिन्छ जति पनि कुराहरू जस्तो प्लास्टिकहरू बोतलहरू रिसाइकल गर्नुपर्छ भने यसलाई चाहिँ हामीले जहाँबाट चाहिँ हामीले आम्दानी पनि गर्न सक्छौँ यसलाई चाहिँ सही ठाउँमा सही तरिकाले व्यवस्थापन गर्नाले त्यसलाई बेचेर त्यसबाट आम्दानी पनि गर्न सक्छौँ त्यो एउटा तरिका भयो भने हामीले अन्तिम चरणमा जुन चाहिँ यो पुनः प्रयोग गरेर रिसाइकल गरेर रिड्युस गरेर जति पनि बाँकी रहेको फोहोर हुन्छ भन्दाखेरि जस्तो अहिले के छ भन्दाखेरि कुहिने फोहोर चाहिँ लगभग 60-70% हुन्छ भन्छ होइन नकुहिने फोहोर चाहिँ लगभग 20% हुन्छ भन्छ यो दुईवटाबाट पनि हामीले रिकभर गर्न सक्छौँ नि मैले अघि पनि भने घटाउन सक्छौँ त्यसलाई चाहिँ पुनः प्रयोग गर्न सक्छौँ यो कुराले गर्दाखेरि केही फोहोर घटे तापनि अन्तिम चरणमा चाहिँ केही यस्ता फोहोर हुन्छ जसलाई चाहिँ पुनः प्रयोग पनि र पुनः प्रशोधन गर्न सकिँदैन भन्दाखेरि त्यो फोहोर भनेको जम्मा टोटल भोल्युम अफ वेस्टको जम्मा 5% मात्रै फोहोर हुन्छ यो फोहोरलाई चाहिँ हामीले व्यवस्थापन गर्नको लागि अन्तिम चरणको जहाँ गएर हामीले फोहोरलाई हामीले राख्छौँ ल्यान्डफिल साइट भन्छ त्यसलाई त्यो ठाउँमा पुर्याउने हो त्यसलाई सही तरिकाले हामीले पुऱ्याएर ल्यान्डफिल साइट भनेको यस्तो ठाउँ हो जहाँ चाहिँ वातावरणलाई प्रभाव कम गर्नको लागि त्यसमा चाहिँ जमिनमा यो लिचेटहरू त्यहाँभित्रको फोहोर पानीहरूलाई भित्र जमिन मुनि नपसाउनको लागि होइन लाइनरहरू प्रयोग गरेर त्यहाँ चाहिँ अब विभिन्न खालको भेन्ट पाइपहरू जहाँबाट चाहिँ यो ग्यासहरूलाई कलेक्सन गर्न सकिन्छ यस्तो खालको चिजहरू राखेर त्यसलाई चाहिँ माथिबाट माटोले पुरेर बाहिरबाट गन्ध नआउनको लागि बनाइएको हुन्छ त्यत्रो ठाउँमा पुर्याउने हो यो ठाउँमा पुग्ने 5% यदि फोहोर त्यसमा लगिसके पछाडि त्यस्तो खालको फोहोर लगिसके पछाडि बल्ल हाम्रो ल्यान्डफिल साइटको आयु चाहिँ लामो हुन्छ यदि हामीले चाहिँ मिक्स्ड वेस्ट भनौँ न अहिलेको मैले कुहिने नकुहिने सबैलाई मिसाएर लग्यो भने त्यो ल्यान्डफिल साइट भनेको त्यसको आयु यदि हामीले 30 वर्षको लागि हामीले रिजाइन गरेको भए तापनि त्यो 2-3 वर्षमै भरिन्छ जुन कुराहरू अहिले भइरहेको छ हामी कहाँ
ती कुहिने फोहोरहरू पनि पुनर्प्रयोग गर्दाखेरि के केमा प्रयोगमा आउन सक्छ
कुहिने फोहोरको लागि 2-3 तरिका छ त्यसलाई पुनः प्रयोगमा आउने एउटा भनेको चाहिँ यसलाई हामीले प्राकृतिक तहमा कम्पोस्टिङ गरेर एउटा हामीले मल बनाउने एउटा छ. अर्को भनेको त्यो कुहिने फोहोरलाई हामीले हाम्रो यो बङ्गुर जसले चाहिँ बङ्गुर पालेको हुन्छ त्यो बङ्गुर पालेको ठाउँमा पनि उहाँहरूलाई यो हामीले वितरण गर्न सक्ने हुन्छौँ. तर त्योभन्दा पनि सबैभन्दा राम्रो उपाय भनेको चाहिँ हामीले प्राङ्गारिक मल कम्पोस्टिङ गर्ने प्रक्रिया छ, यो चिजबाट गर्न सक्छौँ. र यो सहरी क्षेत्रमा चाहिँ यो किन पनि जरुरी छ भन्दाखेरि आजकल हामीले ग्रिनरी भेट्न गाह्रो भइसकेको छ, त्यसले गर्दाखेरि हरेक घरमा पनि एटलिस्ट गमलामा भए पनि केही फुलहरू रोप्नुपर्छ भन्ने कुराहरू चलन चल्तीमा आइरहेको छ. त्यसले गर्दाखेरि फुल रोप्ने हामीसँग हाम्रो हबी छ, सबै कुराहरू छ भने त्यसलाई हुर्काउनको लागि केही न केही हामीलाई न्युट्रियन्स त चाहियो नि त. त्यसको लागि कहाँबाट ल्याउने भन्दाखेरि कम्पोस्ट जरुरी हुन्छ. र हाम्रो घरबाट निक्लिने कम्पोस्ट भनेको यति धेरै पनि निक्लिँदैन कि त्यसले चाहिँ हामीले ठुलो खेतबारीमा लगाउनु सकोस् होइन. हामीले उब्जनी हामीलाई उब्जनी गर्नलाई चाहिने भनेको दिनमा कति नै फोहोर निक्लिन्छ. र जस्तो काठमाडौँको केसमा गर्ने हो भने लगभग 250 ग्राम पर पर्सन फोहोर निक्लिन्छ, त्यसबाट कम्पोस्ट निक्लिने भनेको अझ कम हुँदै जान्छ. त्यसले गर्दाखेरि यो कम्पोस्टहरूलाई चाहिँ हामीले हाम्रो घरमा किचन गार्डन अथवा करेसा बारीमा अथवा गमलाहरूमा लगाउन चाहिँ हामीले लगायौँ भने चाहिँ यसबाट हाम्रो न्युट्रियन्स कन्टेन्ट पनि पाउन सक्छौँ र हाम्रो फोहोरलाई व्यवस्थापन गर्न सक्छौँ.
यति धेरै फोहोर व्यवस्थापनको उपायहरू रहेछन्, एनफोले चाहिँ यी तरिकाहरू कति अपनाएको छ या भनौँ यसका लागि के पहल गरेको छ?
एनफोले धेरै तरिकाले काम गरेको छ. यसमा एउटा भनेको सहरी क्षेत्रमा भन्दाखेरि चाहिँ हामीले कौशी खेती सुरु गरेको थियौँ. कौशी खेती गर्दाखेरि पनि कसरी लिङ्क हुन्छ भन्दाखेरि कौशी खेती गर्दाखेरि पनि केही कम्पोस्ट मलहरू चाहिन्छ पुनप्रयोग गर्नुपर्ने, त्यसबाट कम्पोस्टिङ कुराहरू सिकाइएको थियो होइन पुनप्रयोग यो कुहिने फोहोरहरूलाई चाहिँ. अर्को केस भनेको चाहिँ हामीले घर टहराहरूमा पनि भान्जा खेती भनेर प्रवर्धन गरेको थियौँ. हाम्रो सोच चाहिँ के छ भन्दाखेरि कुनै एउटा समुदायबाट निक्लेको फोहोर अर्को समुदायमा पुर्याउने होइन, त्यो समुदायबाट निक्लेको फोहोरलाई त्यो समुदायमा व्यवस्थापन गर्नुपर्छ. कसरी व्यवस्थापन गर्ने भन्ने मात्र खोज्ने हो. लागि हामीले के भन्यो भन्दाखेरि त्यो फोहोर व्यवस्थापन गर्नको लागि हामीले प्राङ्गारिक मल बनाउने तालिम त दियौँ, तर प्राङ्गारिक मल बनाइसके पछाडि यदि त्यो प्रयोग हुँदैन भने त्यसको कुनै युज छैन नि त. त्यसको लागि हामीले अर्को उपाय के गर्यो भन्दाखेरि त्यो उक्त घरमा चाहिँ भान्जा खेती प्रवर्धन गऱ्यौँ होइन. भान्जा खेती प्रबोधन गर्दाखेरि त लाई पक्कै पनि मल चाहियो. त्यो मल कहाँबाट आयो भने उसले निकालेको मल छ त, स्रोत छ, त्यसलाई कम्पोस्टिङ बनाउनु सिकाउने, त्यो कम्पोस्टलाई फेरि पुनः आफ्नै घरमा बारीमा चाहिँ प्रयोग गर्यो भने चाहिँ त्यो समुदायको फोहोर बाहिर जानु पाएन. भन्दाखेरि हामीले विकेन्द्रीकरण गर्नुपर्छ भन्ने कुराहरू ल्यायौँ कि. भन्दाखेरि यो ठाउँ ठाउँमा नै यो फोहोर व्यवस्थापन हुनुपर्छ, ठाउँ ठाउँमा नै कम्पोस्ट बनाउने चाहिँ यो प्लान्टहरू खोल्नुपर्छ भन्ने कुराहरू पनि गर्दैन. त्यस्तै गयो त्यस्तै अलिकति ठुलो स्केलमा भनेको हामीले बुटोलमा चलाइरहेको छौँ. यो चाहिँ कम्युनिटी स्केलको 400-500 घरको लागि चाहिँ हामीले डिस्वाम भन्छौँ, डिसेन्ट्रलाइज सलिड वेस्ट म्यानेजमेन्ट प्लान हुन् भनेर त्यस्तो खालको स्थापना गरेको छौँ, जहाँ चाहिँ पब्लिक प्राइभेट पार्टनरसिपको कन्सेप्ट लिएर आएर नगरपालिकासँग समन्वय गरेर त्यहीँको एउटा प्राइभेट सेक्टरलाई हामीले तालिम दिएर होइन उनीहरूलाई चाहिँ अपनत्व दिएर त्यो समुदायको फोहोर उनीहरूले नै उठाउँछ, उनीहरूले नै व्यवस्थापन गर्छ, कम्पोस्ट प्लान्टमा ल्याएर उनीहरूले कम्पोस्ट बनाउँछ, त्यसलाई चाहिँ उनीहरूले आफ्नो समुदायमा बेच्छ पनि. भन्दाखेरि यो एउटा रोटेसनल प्रोसेस एउटा साइकल कम्प्लिट भइरहेको छ, जसले गर्दाखेरि चाहिँ बुटोलमा एउटा समुदायमा चाहिँ एउटा फोहोर मैला व्यवस्थापनको उदाहरण नै काम भइरहेको छ.
सहरमा त यी भए, गाउँघरमा चाहिँ के कस्ता प्रविधि उपयुक्त हुन सक्छ?
गाउँघरमा पनि हामीले गरिरहेको छौँ होइन. जस्तो पक्कै पनि गाउँघरमा लगेर कम्पोस्ट बिन दिएर कुनै अर्थ छैन, किन उनीहरूसँग स्पेस प्रशस्तै हुन्छ. तर त्यति हुँदाहुँदै पनि हामीले चाहिँ केही एउटा जस्तो स्वस्थ समुदाय निर्माण गर्नको लागि एउटा खाल्टो खनेर गर्नुभन्दा त्यसलाई चाहिँ अलिकति व्यवस्थित गर्यो भने फोहोर व्यवस्थापनमा पनि अझ थप सुधार हुन्छ कि भन्ने हिसाबले चाहिँ हामीले उनीहरूलाई एउटा सानो च्याम्बर जस्तो बनाउने हामीले सिकाएको छौँ. त्यसमा चाहिँ उनीहरूले फोहोर व्यवस्था त्यसमा चाहिँ एभ्री डे हरेक दिन निक्लेको फोहोरलाई पनि त्यसमा पाइलअप गर्दै लान्छ, उनीहरूको घरबारीबाट निक्लेको घाँसलाई पनि पाइलअप गर्दै लान्छ. त्यति मात्रै होइन कि यो जस्तो हरेक यो गाउँघरतिर गोठहरू हुन्छ, गोठमा चाहिँ उनीहरूको गाई यो गोबरहरू निकालेको हुन्छ, गोबर गहुँतहरू निकालेको हुन्छ. त्यो कम्पोस्ट यो मल बनाउनको लागि हामीसँग कुहिने फोहोर यो खालको यो घाँसपात मात्रै भएर पुग्दैन, त्यसले चाहिँ राम्रो खालको क्वालिटी निक्लिँदैन भन्ने हिसाबले यसमा चाहिँ हाम्रो यो एनपीके भ्याल्यु मिलाउनु पर्ने भन्छ हामी, नाइट्रोजन पोटास र यस्तो खालको मिलाउनु पर्ने भएकोले हामीले चाहिँ यो गोबरहरूलाई पनि यदि त्यो कम्पोस्टमा मिसाउने हो भने यसलाई यदि को कम्पोस्टिङ गर्ने हो भने चाहिँ त्यो खालको मल चाहिँ अझ प्रभावकारी हुन्छ. बिरुवालाई चाहिने 18 तत्त्वहरू भन्छ, त्यो 18 तत्त्वहरू चाहिँ यस्तो खालको मलमा चाहिँ बढी प्रभावकारी हुने भएकोले यो मलहरूमा चाहिँ यदि गोबर गहुँतलाई मिसाउन सक्यो भने चाहिँ अझ हुन्छ. त्यही हिसाबले चाहिँ पुनः दोहोऱ्याउन चाहन्छु, फोहोर जुन जति पनि आरको कुराहरू पहिलेदेखि आइरहेको छ, फोहोर घटाउने, पुनप्रयोग गर्ने विभिन्न खालको कुराहरू छ, यो कुराहरू भन्दा पनि सबभन्दा पहिला भनेको हामीले फोहोर आफ्नो दिमागबाट हटाउनु पर्यो। त्यसको लागि चाहिँ पुनर्विचार गर्नुपर्छ भन्छु म हरेक कुरालाई, मान्छेहरूलाई जहाँ पनि घुभेट्दाखेरि जब हामी पुनर्विचार गरेर सही तरिकाको सही चिजहरू प्रयोग गर्छौँ तब फोहोर आफै घट्दै जान्छ। यो व्यवहार चाहिँ हामीले हामीबाट नै सुरु गर्नुपर्छ। तपाईँले सुरु गर्ने, तपाईँलाई सुरु गर्नको लागि मैले प्रोत्साहन गरेर मात्र होइन कि यो चिज व्यवहारमा चाहिँ मैले नै लागू गर्नुपर्ने हुन्छ र मबाट हामी बन्दै जाने हो, यसरी मात्रै फोहोर व्यवस्थापन हुन्छ।
उहाँ हुनुहुन्थ्यो वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यक्रम व्यवस्थापक प्रसन्न प्रधान। ठोस फोहोर मैला व्यवस्थापनका उपायका बारेमा कुराकानी गर्दै कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै वर्गीकरण गर्दा फोहोर व्यवस्थापनमा हुने फाइदाका विषयमा फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि गेवालीसँग केही बेरमा कुराकानी गर्नेछौ। अहिले भने सुनौ सरसफाई गीत।
हामीले थोरै समय निकालेर आफ्नो घर सफा गर्न सक्थ्यौ, गरेनौ। वातावरण सफा राख्न सक्थ्यौ, राखेनौ। त्यसैले हाम्रो वरिपरि झिङ्गा भन्किएका छन् र सबैले भन्न थाले झिङ्गा फेरिरी झिङ्गा फेरिरी।
Yes.
सरसफाई गीतपछि कार्यक्रम पानी र सरसफाईमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी ठोस फोहोर मैला व्यवस्थापनको उपाय र फोहोर मैला व्यवस्थापन गर्ने प्रविधि तथा स्रोतमै वर्गीकरण गर्दा हुने फाइदाका विषयमा विभिन्न सामग्री प्रस्तुत गरिरहेका छौं। फोहोर भन्ने बित्तिकै तपाई हामी नाक खुम्च्याउँछौं। हुन पनि काठमाडौँ उपत्यकामा एक दुई दिन मात्र फोहोर उठाइएन भने शहर नै दुर्गन्धित हुन थाल्छ। तर फोहोरलाई स्रोतमै वर्गीकरण गरी यसको व्यवस्थापनका लागि विभिन्न प्रविधि अपनाउने हो भने फोहोर व्यवस्थापन गर्ने काम जति जटिल ठान्छौं त्योभन्दा निकै गुणा सजिलो हुन सक्छ। हामीले फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ग्यावालीसँग फोहोर मैला व्यवस्थापनका लागि केन्द्रले गरिरहेको कामको बारेमा कुराकानी गरेका छौं। उहाँलाई हामीले सोधेका छौं, आफूले उत्पादन गरेको फोहोर आफैले व्यवस्थापन गर्ने कसरी?
अहिले पनि प्रष्ट रूपमा भनिसकेको छ, अहिले नै प्रष्ट रूपमा भनिसकेको छ कि आफ्नो फोहोर आफैले व्यवस्थापन गर्ने होइन, जुन चाहिँ अवशेष रहन्छ, जुन बाँकी रहेको फोहोर मात्रै जाने तपाईँको अन्तिम विसर्जन स्थलमा लाने, त्यो गर्दाखेरि त 10% मात्रै फोहोरलाई विस्थापन गर्ने भने त्यो ठुलो कुरो पनि थिएन। जबकि अहिले हामीले जाने सिटोलमा जाने तपाईँको जाने अहिले 10 वर्षमा भइरह्यो भने यसको करिब 10% मात्रै भइरह्यो भने त यसको 9 गुणा जाने बढी हुन्थ्यो क्षमता होइन। सिसडोलमा करिब करिब हाम्रो अहिलेसम्म 450 रोपनी जग्गा हामीले लिएको हो। अब त्यसमा पहिलो चरण, दोस्रो, तेस्रो र चौथो तथा अन्तिम, किनभने अब हामी कहाँ जग्गा छैन, हामीसँग भएको जग्गा सिद्धिसकेको छ। र अहिले हामीले जुन चाहिँ चौथो चरणको लागि करिब करिब 7.5 लाख टन फोहोरलाई विसर्जन गर्ने किसिमले अथवा यसको क्षमता चाहिँ करिब 7.5 लाख टनको दरले हामीले चाहिँ यो जुन विस्तार गरेका थियौँ, जुन पूर्वाधार निर्माण गरेका थियौँ, त्यसको पनि आधी समय सकिसकेको छ, किनभने गएको सालदेखि हो। अब यसको अधिकतम यसमा चाहिँ तपाईँको फोहोर मैलालाई व्यवस्थापन गर्ने भनेको करिब 1.5 वर्ष छ अथवा बढी भन्दा 2 वर्ष होला। त्योपछि त अहिले हाम्रो ठाउँ छैन र दीर्घकालीनको रूपमा जाने तपाईँ बन्चरे डाँडा, त्यसको जाने करिब करिब 20 वर्षको फोहोर चाहिने हामी विसर्जन गर्न सक्छौँ। त्यो किसिमले त्यसको डिजाइन पनि भइसकेको छ र त्यसको लागि चाहिँ हामीले प्रस्ताव सम्बन्धी मन्त्रालयमा, स्थानीय विकास मन्त्रालयमा पठाइ पनि सकेका छौँ। कम्तीमा पनि त्यो सम्पन्न गर्न करिब 3 वर्ष लाग्छ। त्यसैले गर्दाखेरि यहाँ बीचमा करिब चाहिँ 1.5-2 वर्षको ग्याप चाहिँ त देखियो। त्यसमा हामीले अर्को विकल्पको लागि एउटा श्यामे खोल्सी भन्ने ठाउँ पनि छ र त्यो मात्र नभएर अरू पनि ठाउँहरू छन्। त्यसैले गर्दाखेरि वास्तवमा प्रविधि सबभन्दा ठुलो अहिले वास्तवमा प्लाज्मा भन्ने टेक्नोलोजी आएको छ, इन्सिनेरेसन भन्ने टेक्नोलोजीहरू छन्, विविध टेक्नोलोजीहरू छन् नि, नभएका त होइनन्। तर
अलिक विस्तृतमा बताइदिनुहोस् न, ती प्रविधिहरू के के छन्?
प्रविधि त धेरै छन्। प्रविधिमा सबभन्दा महत्त्वपूर्ण प्रविधि भनेको त दिगो प्रविधिको विकास हो। सबभन्दा ठुलो त चाहिँ कम्पोस्ट नै होइन, कम्पोस्ट पनि हो। अब त्यसपछि चाहिँ तपाईँको चाहिँ वेस्ट टु इनर्जी, जुन चाहिँ फोहोरबाट चाहिँ तपाईँको चाहिँ जुन चाहिँ ऊर्जा निकाल्न सकिन्छ, त्यसबाट चाहिँ तपाईँको त्यो फोहोरबाट चाहिँ तपाईँको बायोग्यास पनि मजाले निस्किन सकिन्छ, बायोग्यासबाट तपाईँको चाहिँ बिजुली पनि निकाल्न सकिन्छ। यी प्रविधि हुन्। त्यो मात्र नभएर चाहिँ तपाईँको फोहोरहरू सबलाई एकै ठाउँमा डडाल्यो भने इन्सिनरेटर भन्ने जुन टेक्नोलोजी हो, त्यो पनि आधुनिक टेक्नोलोजी हो, त्योबाट पनि बिजुली निकाल्न सकिन्छ। तर कुन टेक्नोलोजी कुन देशको लागि कतिको उपयुक्त हुन्छ, मैले अगाडि पनि भनिहालेँ नि, दिगो प्रविधि कुन हो
हाम्रा लागि एकदमै उपयुक्त प्रविधि जो फोहोर मैला प्राविधिक सहयोग केन्द्रले पनि प्रवर्धन गरिरहेको छ, त्यो चाहिँ
हो। बडा राम्रो कुरा गर्नुभयो। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन गर्नको लागि तपाईँको करिब 5 वर्ष अगाडि यसैले यही आशय पत्र चाहिँ र प्रस्तावहरू माग गरिएको थियो। निजी जुन चाहिँ तपाईँको चाहिँ विकास चाहिने कर्ताहरूको लागि चाहिँ आह्वान गरिएको थियो। त्यस अनुरूप यसमा काठमाडौँ जिल्लाको लागि चाहिने एउटा चाहिने कम्पनीले चाहिँ तपाईँको छनौट भइसकेको छ। त्यस्तै भक्तपुर र ललितपुरको लागि चाहिँ अर्को चाहिने एउटा कम्पनी, र 3 वटा प्याकेजमा, पहिलो प्याकेज चाहिने तपाईँको चाहिँ नेपोस्ट भन्ने चाहिने एउटा छ, यो चाहिँ जेबी चाहिने तपाईँको फिनल्यान्डको एउटा चाहिँ प्राविधिक एउटा कम्पनीसँग चाहिँ मिलेर गरेको हो, र दोस्रो चाहिने तपाईँको चाहिँ यो ललितपुर र भक्तपुर जिल्लाका नगरपालिकालाई समेट्ने गरी, त्यो चाहिँ नि तपाईँको निजी संस्थाहरूको चाहिँ तपाईँको छनौट भएर यो अन्तिम सम्झौता हुने स्थितिमा छ।
जथाभावी फोहोर गर्ने, फोहोरको प्रकृति नछुट्याउने, वर्गीकरण नगर्ने, फोहोर मैला व्यवस्थापन ऐनले यस्ता खाले काम गर्नेहरूलाई चाहिँ के कस्ता दण्ड जरिमानाको व्यवस्था गरेको छ?
2068 जुन फोहोर मैला व्यवस्थापन ऐन आयो यसले स्पष्ट रूपमा लेखिदिएको छ, त्यहाँ दण्ड जरिमानाको पनि दण्ड र सजायको पनि व्यवस्था छ। अब हुन त त्यो दण्ड सजाय चाहिँ जुन फोहोरको चाहिँ प्रकृति हेरेर छ, जस्तै कुनै पनि व्यक्तिले आफ्नो घरबाट सार्वजनिक स्थलमा फोहोर फ्याँक्यो भने कम्तीमा 5,000 चाहिँ तपाईँको चाहिँ जरिमाना लाग्छ, फेरि जाने उसले फेरि दुईपटक फाल्यो भने 10,000 हुन्छ, फेरि तिनपटक गऱ्यो भने 15,000 छ। त्यस्तो किसिमको चाहिँ तपाईँको दण्ड जरिमानाको पनि प्रष्ट चाहिँ तपाईँको ऐनमा व्यवस्था गरेको छ। अब त्यस्तै किसिमले अब तपाईँको चाहिँ घरमा स्रोतमा पृथकीकरण नगर्ने त्यस्तोलाई पनि तपाईँको 500 रुपियाँ चाहिँ तपाईँ दण्ड जरिमाना दिने चाहिँ व्यवस्था ऐनमा प्रष्ट रूपमा लेखेको छ। त्यो मात्रै एउटा के हो भने जसले तपाईँको वातावरणलाई प्रदूषण जसले गर्छ त्यसले चाहिँ दण्ड जरिमाना तिर्नुपर्छ, क्लियरली भयो नि त, किनभने फोहोर बाहिर फ्याँक्यो भने त्यो भएर प्रदूषण हुन्छ, जुन निकायले प्रदूषण गर्छ उसले चाहिँ दण्ड जरिमाना।
कसले अनुगमन गर्ने र कसले तिराउने त?
त्यो अनुगमन गर्ने त निकाय छ, वास्तवमा यो हेर्नु दण्ड जरिमाना लिने भनेको चाहिँ सम्बन्धित स्थानीय निकाय हो, काठमाडौँको हकमा चाहिँ काठमाडौँ महानगरपालिका र सम्बन्धित नगरपालिकाहरूले होइन जति चाहिँ नगरपालिका छन् दण्ड जरिमाना लिने चाहिने अधिकार चाहिने तपाईँको कसको छ त सम्बन्धित स्थानीय निकायको, तर अनुगमन गर्ने चाहिने एउटा अनुगमन गर्ने एउटा हाम्रो चाहिने समिति छ, यो चाहिने अब हाम्रो संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नगरपालिका हेर्ने जुन चाहिने सहसचिव हुनुहुन्छ उहाँको अध्यक्षतामा अब जस्तै फोहोर मैला व्यवस्थापन भयो, वातावरणसित सम्बन्धित भयो, अस्पतालसित सम्बन्धित भनेको मिनिस्टर अब हेल्थको भयो होइन, सबैको चाहिने एउटा तपाईँको अनुगमन समिति छ। तर अनुगमन समिति चाहिने ऐनमा मात्रै सीमित भएको देखियो, प्रभावकारी रूपमा चाहिँ अनुगमन भएको चाहिँ देखिएको छैन, किनभने अहिले अनुगमन गर्न हिँड्यो भने हेर्नु वास्तवमा भनियो भने सन्तोषजनक कोही पनि देखिन्न नि, अब अनुगमनबाट जुन एउटा रिजल्ट निस्किन्छ होइन, रिजल्ट भनेको के हो त, त्यसको इम्प्याक्ट भनेको के हो त, जतासुकै एकदम निट होइन तपाईँको सफा र सुग्घर हुनु पर्यो, कहीँ पनि फोहोरहरू देखिनु भएन, अस्पतालहरूले पनि चाहिँ जथाभावी चाहिँ फोहोर फालेको हुनु भएन, सबै अस्पतालहरूमा चाहिँ तपाईँको फोहोर मैला व्यवस्थापन गर्ने इन्सिनेरेटर हुनुपर्छ, किनभने ती जुन हुन्छ नि जोखिमवाला जुन अस्पताल हानिकारक चाहिने वेस्टेजहरू त्यो सबै चाहिने के हुनुपर्छ त्यो जलाउनुपर्छ, इन्सिनेरेटर अनिवार्य हुनुपर्छ।
उहाँ हुनुहुन्थ्यो फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि गेवाली। उहाँका अनुसार फोहोर मैलालाई स्रोतमै वर्गीकरण नगरी एकै ठाउँमा थुपार्दा काठमाडौँको फोहोर मैला व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइट भरिन लागेको छ। 450 रोपनी क्षेत्रफलमा फैलिएको ल्याण्डफिल साइटमा अब मुस्किलले 1.5 वर्ष मात्र थेक्न सक्ने क्षमता छ। फोहोरलाई स्रोतमै वर्गीकरण गर्ने हो भने फोहोर व्यवस्थापन गर्न त्यति गाह्रो हुँदैन।
Oh,
अब भने हामी कार्यक्रमको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 649, काठमाडौँ, नेपाल। यदि तपाईलाई आफ्नै आवाजमा भन्न मन लागेको छ भने हाम्रो आइभीआर 01500192 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट प्राविधिक साथी सुरेश महर्जनसँगै पिटी लोप्चन बिदा हुन्छु। नमस्कार।